آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے, پیسہ کرنٹ لگاتے,
فون سے رابطہ کرتے, 2 لاکھ روپے لاؤ, اپنے بچیاں کو لے جاؤ.
میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
السلام علیکم سامعین, پروگرام ہے میری کہانی, میں ہوں آپ کی میزبان شہناز عزیز, پروڈیوسر ہماری ساری اسد اور انجینئر ہیں نیلسن ڈوبس. تو سامعین, ابھی آپ نے اس کا جو تھیم سنا جس کے آخر میں آپ کو ایک آواز آتی ہے خاتون کی کہ انسان کو اپنا ہوش نہیں رہتا, دنیا الٹ جاتی ہے, یہ آواز طلعت ہمدانی کی ہے. 9/11 جب امریکہ میں ہوا تھا تو ان کا بچہ سلمان ان پیرامیڈکس میں شامل تھا جو کہ جان بچانے کے لیے 9/11 میں جو 2 عمارات متاثر ہوئی تھیں ان ٹاورز پہ تھے, اور وہاں پہ ان کا کچھ پتہ نہیں چلا. بعد میں پتہ لگا کہ وہ اور بہت سارے لوگوں کے ساتھ ہلاک ہو گئے تھے. تو طلعت مجھے اپنی میں ان سے بات کر رہی تھی اور وہ اپنی کہانی سنا رہی تھیں, تو انہوں نے آخر میں یہ بات کہی, اور یہ ایسی ان کے دل سے, ایک ماں کے دل سے ہوئی نکلی ہوئی بات تھی کہ میں نے اس کو اپنے اس میں تھیم میں شامل کیا. اور جب بھی میں اسے سنتی ہوں طلعت کی شکل میری آنکھوں کے سامنے آ جاتی ہے, اور ان کے پیارے سے بیٹے کی, ایک بہت ہی جوان اور زندگی سے بھرا ہوا بچہ جس کی بڑی انسانی ہمدردی اور محبت کرنے والا بچہ تھا. تو آج خاص طور سے مجھے طلعت کی یہ بات اس لیے اچھی لگی کہ آج ایک ماں ہمارے ساتھ اس پروگرام میں موجود ہیں, راحیلہ آصف ان کا نام ہے, کراچی سے یہ اپنے بچے کی کہانی سنائیں گی, اور ہمارے بہت ہی پسندیدہ مہمان ہیں پروفیسر ڈاکٹر احمد اعجاز مسعود صاحب, نشتر میڈیکل کالج سے ان کا تعلق ہے, آنکالوجی ڈپارٹمنٹ کے یہ صدر ہیں اور بہت اچھے ڈاکٹر ہونے کے ساتھ ساتھ بہت اچھے انسان بھی ہیں. ڈاکٹر صاحب السلام علیکم. ڈاکٹر صاحب مجھے آج آپ بہت آپ کی تعریفیں میں اس لیے کر رہی ہوں کہ جو کہانیاں ہیں اس کے لیے میں نے کتنے سارے لوگوں سے بات کی, اور مجھے تھوڑا سا یہ اندازہ ہوا کہ ضروری نہیں کہ جو لوگ ڈاکٹر ہوں اور اس پیشے سے وابستہ ہوں جس میں ہم انہیں مسیحا کہتے ہیں تو وہ ہمیشہ لوگوں کی مدد کے لیے آمادہ بھی ہوں. اور میں کسی کا نام نہیں لینا چاہتی, اور میں ساتھ ساتھ اس حقیقت کو بھی جانتی ہوں کہ پاکستان میں چونکہ بہت کم سہولیات دستیاب ہیں تو شاید ڈاکٹرز کے لیے اتنا آسان نہیں ہے, لیکن پھر میں ساتھ ساتھ آپ جیسے لوگوں کو دیکھتی ہوں کہ جب بھی میں نے کبھی ان سے درخواست کی وہ ہمیشہ آئے اور انہوں نے اپنی جس حد تک مدد کر سکتے تھے کرنے کی کوشش کی. تو ڈاکٹر صاحب میں اس انسانیت کے لیے آپ کا بہت شکریہ ادا کرتی ہوں, مطلب تہے دل سے. اور جی آپ کو میں نے کچھ زبانی بتایا بھی تھا ایک بچے کے بارے میں, حمزہ علی اس بچے کا نام ہے, اور ان کی امی ہمارے ساتھ ہیں راحیلہ آصف, ان سے تو آپ کی میں بات کراؤں گی, لیکن چلیے پہلے ہم راحیلہ کی زبانی حمزہ کی کہانی سنتے ہیں. تھوڑی سی حمزہ کی آواز بھی ہے, ان کے والد جو ہیں آصف ان کی آواز بھی ہے, لیکن کہانی سنتے ہیں.
میرا نام راحیلہ آصف ہے, میں کراچی سے بات کر رہی ہوں. میرا بیٹا ہے حمزہ علی نام ہے ان کا. میرے بیٹے کی عمر 15 سال ہے, تقریباً 5 مہینے سے وہ بلڈ کینسر کے مرض میں مبتلا ہے, اور وہ میٹرک کا طالب علم ہے. بہت ہی پیارا معصوم بچہ ہے, اس نے ابھی تک دنیا بھی نہیں دیکھی بھی, اور اس کو یہ اتنا خطرناک مرض مبتلا ہو گیا ہے. اس کی زندگی ہم سب کی مشترکہ کوششوں سے بچائی جا سکتی ہے. ہم نے جب تک ابھی اس کا علاج کروایا ہے نا آغا خان سے, اس میں نا اس کے پازیٹیو اس کے ریزلٹس آئے ہیں ابھی تک. تو ابھی تک ہم اس کے آغا خان میں تقریباً 13 لاکھ روپے خرچ چکے ہیں ہمارے. انتظامیہ بچے کی جان بچانے کے لیے علاج کے مزید 30 لاکھ روپے کا تقاضا کر رہی ہے, لیکن اب میری مالی حالت ایسی نہیں رہی کہ میں اس کا اور علاج کرا سکوں. اپنے گھر کی تمام قیمتی چیزیں مثلاً پلاٹ, سونا اور دوسری قیمتی اشیاء سب فروخت کر چکے ہیں ہم لوگ. بچے کو ہماری نگرانی اور سپورٹ کی بہت ضرورت ہے. اب میں نے اس مسئلے کو آپ کے سامنے رکھا ہے. میری شادی 1998 میں ہوئی تھی, تو میرے شوہر میرے کزن بھی ہیں تو ان کے ساتھ ہوئی تھی. ہمارے جوائنٹ فیملی ہے نا, سب اکٹھے ہی رہتے ہیں. میرے سسر کے نا جیسے 3 بھائی ہیں تو وہ سب جوائنٹ فیملی ہے, تو پھر ہم جو میرے شوہر بھی 3 بھائی ہیں تو وہ سب جوائنٹ فیملی میں رہتے تھے. جیسے ایک کمرہ سب کے پاس ہونا ایک گھر میں, تو ایسے تھے. تو میرے شوہر کی تھی برتنوں کی دکان نا, وہ بھی شوہر کی نہیں تھی, ان کے دادا کی تھی, تو اس پہ بیٹھتے تھے یہ. سو جو بھی تھا کاروبار تھوڑا بہت ہوتا تھا, لیکن ایک ٹائم ایسا آیا نا کہ اس پہ وہ قرضہ بہت ہو گیا تو نا تنگ کرتے تھے, تو اس وجہ سے نا دکان پھر ہمیں بند کرنی پڑی. تقریباً 2 سال ہو گئے ہم نے دکان بند کی ہوئی تھی. تو پھر ان کے بھائی ہیں نا میرے دیور, ان کے ساتھ بیٹھتے ہیں. डेढ़ दो साल से उनके साथ बैठने लगे हैं। जो उनके मिट्टी के तेल का काम है तो उनके साथ बैठते हैं, तो घर में जो भी आता था तो वो था, लेकिन हमारी दुकान खत्म हो गई थी। अब ये था कि जो महीने के महीने आया, जो महीने का आपको जाहिर पता है बच्चों की फीसें, जो बच्चे बीमार हो जाते, इलाज मालचा ये वो, तो बस उसी में ही वो हो जाता था। तो हमारा कुछ भी नहीं, जो थोड़ा बहुत था प्लाट, अब जाहिर है बच्चा बीमार हुआ तो उसमें वो भी गया। तीन बच्चे, मेरे बेटा बड़ा है हमजा, उसकी उम्र 15 साल है, फिर छोटी बेटी है मेरी, उसकी उम्र 12 साल है, फिर सबसे छोटा बेटा है, उसकी उम्र 6 साल है। सब बच्चे पढ़ते हैं।
बताइए, तफसील बताइए।
बेटा मेरा बड़ा मैट्रिक में अभी गया था, अली ना, हमजा अली, अभी मैट्रिक में 2-3 महीने हुए थे गया। बेटी मेरी 7th में और सबसे छोटा बेटा मेरा KG 2 में। क्रिकेट का बहुत ज़्यादा शौकीन है, मोटरसाइकिल चलाने का, क्रिकेट चलाने का बहुत शौकीन था मेरा बेटा तो। लेकिन अब ऐसी बीमारी हो गई तो उसको डॉक्टर ने, स्कूल भी अभी नहीं जा रहा वो।
2 महीने पहले भी, 4-5 महीने पहले जब ये बीमार हुआ ना, इससे 1 महीने पहले की बात है, ज्यादा भी कोई लंबा अर्सा नहीं हुआ इसको बीमारी हुई है ना। जैसे आम बीमारी, जैसे हम समझते थे कि जैसे आम बीमारी है, थकावट होती है, इसको चलता फिरता नहीं है, सोया रहता है, सुस्ती सुस्ती रहती है ना, तो ये तकरीबन इसको 1 महीने ये ठीक रहा है। थोड़ा थोड़ा पहले एक हफ्ते इसको शिकायत रही कि वो इसको सुस्ती सुस्ती रहती थी, फिर उसके 1 हफ्ते बाद इसको बुखार हो गया था। तो हम इसका इलाज करवा ही रहते, कभी इसको कभी टेस्ट में कभी टाइफाइड आ जाता, कभी जॉइंडस आ जाता, तो लेकिन इसका इलाज हो भी रहा था, लेकिन उसको कोई ना सही इलाज, वो उसको बेहतरी नहीं आ रही थी, बल्कि और उल्टा और बिल्कुल पीला पीला होता जा रहा था ना, कि पेट में भी दर्द शुरू हो गया था। डॉक्टर ने और टेस्ट मुझे लिख के दिए, तो फिर उसने फिर उसको ना ये आगा खान के टेस्ट लिख के दिए ना, तो फिर उसमें इसकी ये बीमारी आ गई थी। हम भी इसका बिल्कुल काम 4.1 रह गया था। बड़ी क्यामत ही गुजर गई जब बीमारी का पता चला, हम तो सोच भी नहीं सकते थे। हमने कहा तो हम चलो छोटी मोटी बीमारी होगी, क्योंकि बुखार वगैरह या कोई पेट का दर्द कुछ ऐसी, लेकिन फिर क्या कर सकते हैं। अब डॉक्टर ने इसको एक्यूट लंपसाइड ल्यूकेमिया यानी कि ब्लड कैंसर का मर्ज बता दिया था। फिर डॉक्टर ने इसको क्या क्या बताया, हमारे तो पाँव तले जमीन निकल गई, तो क्यामत ही टूट पड़ी। हम लोगों को क्या, हमारे सारे घर वालों पे, हमारे सारे खानदान वालों पे, हमारे गली मोहल्ले के, आप सोच भी नहीं सकती कि ना सारे के सारे ऐसे हॉस्पिटल में इस रात को ऐसे जमा हो गए थे सारे। मैंने बता आपको ऐसे रोना धोना मच गया था हमारे घर में, सोच भी नहीं सकती बच्चों को भी ऐसी बीमारी हो जाएगी। इसका इलाज तो कीमोथेरेपी बता रहे हैं डॉक्टर, कीमोथेरेपी के जरिए उसका 3 साल तक इलाज होगा। तो डॉक्टर ने तो सबसे पहले उसका बोन मैरो किया था, अभी कहीं हड्डियों तक तो उसकी बीमारी नहीं पहुंची थी। और फिर IT की थी इसकी, अब इसकी शुरू में पहले ही महीने में थी 5 IT की, जिसे कमर में से पानी निकाला ना इसका, और फिर कमर के जरिए कीमो की दवाई देते हैं इसको, और उसके अलावा कभी ड्रिप के जरिए कभी इंजेक्शन के जरिए भी कीमो लगाते हैं। रोज एक दिन छोड़ के एक दिन जाना पड़ता है, या फिर कभी ऐसा हफ्ता भी आता है जिस दिन रोज जाते हैं ना, तो उसको हफ्ते में 4 दिन कभी कीमो लगती है। तो डॉक्टर कह रहे हैं कि 9 माह तक तो मुसलसल हमें ऐसे ही जाना पड़ेगा, तो 9 माह के बाद कभी 15 दिन बाद कभी महीने के बाद ऐसे बुला के उसका इलाज करेंगे कीमोथेरेपी के जरिए। उम्मीद है अल्लाह से कि हो जाएगा इंशाल्लाह। डॉक्टर जहरा है, डॉक्टर जहरा फद्दू, वो इनका इलाज कर रही है। इसके अलावा डॉक्टर मोहिन मुश्ताक भी है, वो भी इलाज कर रही है इसका। और है तो सही इलाज, लेकिन बहुत महंगा इलाज है। जो हम जितनी हमारे से कोशिश हो सकी हमने तो किया, क्योंकि बेटा औलाद से बढ़ के तो कोई चीज नहीं होती ना, जितना हमसे हो सका कर लिया। कोई प्लाट का कोई जेवर जैर जो घर में होता है, कोई कमेटियां थी, कोई कैसे कोई छोटे भाई ने इनके कर्जा उधार लिया, कुछ क्या किया, तो अभी तक हम तकरीबन 15 लाख रुपए तो हमारे लग ही चुके हैं, क्योंकि ICU में रहा था ये सर ये वो सब कुछ ना। तो अब जाहिर अभी तो भी हमें दूसरा महीना ही है हॉस्पिटल में, तो अभी तो आगे कितना लंबा इलाज है। अभी डॉक्टर और कह रहे हैं 20-25-30 लाख रुपए तक इसके और लग जाएंगे। शुरू में तक ना तो हमें ज्यादा इतना से हम नहीं कर सके, अभी तो हमें ना कुछ ज्यादा वो इतनी मालूम ही नहीं की क्या मैं भी टूटे भी हम पे इतना माशाल्लाह जवान बच्चा हमारा ऐसे वो हो गया, तो इसके बारे में कोई ज्यादा पूछताछ भी नहीं की हमने।
लेकिन अब जो आपके ऊपर एक मुश्किल वक्त पड़ा, तो आपने पूछगछ की कुछ, क्या सूरत है आगा खान में?
तो ये तो फिर मेरे शोर ही बता सकेंगे ना, क्योंकि वो ज्यादा वो उन्हीं को ही वो होता है पता। अभी तो उसका इलाज हो रहा है, लेकिन वो बस बहुत ज्यादा कमजोरी, आपको जाहिर पता है कीमोथेरेपी की वजह से बाल वाल बिल्कुल झड़ गए, टांगे बिल्कुल कमजोर, उसके बाथरूम भी नहीं जाता।
तो राहिला अस्पताल में है, अली है?
एक दिन छोड़ के एक दिन हमें बुलाते हैं ना फिर कीमो के जरिए, और खुदाना खासकर उसके अभी सेल कम हो जाए, अगर हो भी जाते हैं तो फिर उसको एडमिट भी करना पड़ता है, फिर उसको 2 दिन के लिए कभी 3 दिन के लिए।
तो आपने कुछ देखा, फर्क देखा उस पर, अच्छा असर पड़ा कुछ इलाज के बाद?
हाँ अल्लाह का शुक्र है, دیکھ رہی ہوں, اور اس کے علاوہ جو رپورٹ کرواتے ہیں نا پھر وہ دوبارہ کمر سے پانی وغیرہ لیتے ہیں, آئی ٹی وغیرہ کرتے ہیں نا, آئی ٹی بولتے ہیں وہ لوگ, تو پھر اس میں کہہ رہے ہیں کہ نا وہ تھوڑے وہ اس کے جو ضرورت ہیں نا وہ کم ہو رہے ہیں.
علی سے میں بات کر سکتی ہوں؟
جی ہاں کر سکتی. السلام علیکم.
ہاں بیٹا وعلیکم السلام, کیسے ہیں آپ؟
جی ٹھیک ہوں. پہلے
کیا آپ کی آواز تو بڑی پیاری ہے علی, بہت ہی بھولی بھالی اور پیاری آواز ہے. کتنے سال کے ہیں آپ؟
جی 15 سال کے.
15 سال کے ہیں. تو علی کیسی طبیعت ہے بیٹا؟ آپ آپ کی
کھیلنے سے تو بہتر ہے.
اسکول تو نہیں جا سکتے ہوں گے ابھی آپ؟
وہ ڈاکٹر نے بھی منع کیا, میں چل بھی نہیں سکتا. کچھ دن کبھی ٹی وی دیکھ لیا, کبھی موبائل میں لگے.
کچھ کام ہوم ورک وغیرہ گھر پہ دیا جاتا ہے یا آپ نے اسکول بالکل چھوڑ رکھا ہے؟
جی بالکل چھوڑ دیا.
اسکول یاد آتا ہے اب نہیں جا رہے تو؟
جی یاد آتا ہے.
چلو ان شاء اللہ تم بہت جلدی ٹھیک ہو جاؤ گے بیٹا, فکر نہیں کرو. ذرا ایک منٹ کو ابو کو دے دو فون اپنے.
السلام علیکم.
جی وعلیکم السلام. تھوڑا سا بتائیے گا آصف صاحب, کیا آپ نے آغا خان میں بات کی کوئی, کہ کوئی ان کا پروگرام ایسا ہے جو مدد کر سکے, کچھ اس طرح بات ہوئی آپ کی؟
وہاں پر میں گیا تھا تو سب کچھ دیتے, مجھے کیا دیتے ہیں, سب کچھ دیتے ہیں, وہ ڈسکاؤنٹ کیا ویلفیئر مدد کرتے ہیں, 25% بھی دیتے ہیں, 20% بھی دیتے ہیں, 30% بھی دیتے ہیں. کیمو کے اوپر تو مکمل ہی دے رہے ہیں. ابھی تو 3 سال پڑے ہوئے ہیں, پورے 3 سال. 3 سال میں آپ اندازہ لگا لیجیے کہ ابھی 2 مہینے سے ہوا, 3-4 مہینوں کے اندر 15 لاکھ روپئے لگ چکے ہیں. ابھی 3 سال اور پڑے ہوئے ہیں, 3 سال میں کتنا خرچہ ہو سکتا ہے؟ دوائیوں کے پیسے دیتے ہیں, نرسنگ کے پیسے دیتے ہیں, اپنا آغا خان کے پیسے دیتے ہیں.
اس میں گنجائش نہیں ہے کہ وہ مفت کر دیں؟
نہیں, وہاں ویلفیئر آفس ہیں, بہت سارے ویلفیئر آفس ہیں, بس وہاں جاتے ہیں. ہمارا ویلفیئر ہوا ہوا ہے تو اس میں جتنا ڈسکاؤنٹ ملا ہوا ہوتا ہے ہمارے کو وہ اس میں لکھ دیتے ہیں. پھر اس کے بعد وہ دوسری جگہ جانا پڑتا ہے, وہ اس کو ویریفائی کرتا ہے, پھر اس کو اسٹیمپ لگا دیتا ہے. مثال 1 لاکھ روپے کا بل بنا تو وہ 25% کاٹ کے 75 ہزار ہم سے لے لیتے ہیں. 3 سال ڈاکٹر نے ہمیں علاج بتایا ہے. اب اس کا کیمو تھراپی کا جو ڈاکٹر نے مجھے اندازہ بتایا ہے 20 سے 25 لاکھ روپے بتایا ہے ٹوٹل. یہ جو اس کا کیمو تھراپی کا بتایا ہے 20 سے 25 لاکھ روپے کا نا. اب اس کو کیمو تھراپی جو ہوتی ہے اس سے اس کو سائڈ افیکٹ جو ہوتے ہیں وہ خرچہ اس میں شامل نہیں ہے, وہ خرچہ ذاتی ہے. اب جیسے مثال ہے اس کو بخار چڑھ گیا, ڈاکٹر کہتے ہیں بخار میں اس کو فوراً ہاسپٹل لے کر آؤ. اس کو ہم ہاسپٹل لے کر جاتے ہیں بخار کے اندر, اس کے اندر 2-3 دن میں جاتے ہیں بخار کو کور کرنے میں, یہ خرچہ یہ اس میں شامل نہیں ہے. موشن لگ گئے یا اس کو الٹیاں لگ گئی اس میں ہم جاتے ہیں اس کو لے کر اس میں داخل کر لیتے ہیں تو یہ اس میں شامل نہیں ہے. ریموو انجیکشن لگتے ہیں, اس میں کچھ شاید ہو گیا تو وہ 2-3 دن 4 دن ہاسپٹل میں ایڈمٹ رہا, وہ خرچہ لگے.
آصف صاحب ڈاکٹرز کیا کہتے ہیں کہ جو بیماری ہے جو جس ٹائپ کا بلڈ کینسر ہے بچے کو, کیا اس میں یہ مکمل 3 سال میں صحت یاب ہو جائیں گے؟
انشاءاللہ. میرے پاس تمام رپورٹس ہیں 2 مہینے سے 2 مہینے کی, ویسے تو میں بھی بہت مطمئن ہوں, ہر چیز سے مطمئن ہوں, علاج بہت اچھا کر رہے ہیں یہ لوگ.
تو سامعین یہ آصف صاحب کی آواز تھی, راحیلہ ہمارے ساتھ ہیں. راحیلہ آپ کو ہماری آواز آ رہی ہے؟
جی جی.
اچھا آپ کے ہمارے ساتھ, جیسے کہ میں نے پروگرام کے شروع میں بتایا تھا, پروفیسر ڈاکٹر احمد اعجاز مسعود صاحب ہیں جو کہ نشتر میڈیکل کالج ملتان میں آنکولوجی کے سربراہ ہیں. تو ڈاکٹر صاحب آپ بات کر سکتے ہیں راحیلہ سے اگر جو بھی کرنا چاہیں. جی
جی
کچھ پوچھنا چاہیں گے؟
السلام علیکم
ڈاکٹر صاحب, آپ کو سلام کر رہے ہیں.
جی میرے کا وعلیکم السلام.
جی جی
آواز آ رہی ہے؟
جی بالکل بالکل آ رہی ہے, بہت صاف.
اچھا میں نے پورا کیس دیکھا ہے, پورا کیس سنا ہے آپ کا, ساری چیزیں دیکھی ہیں. یہ جو ایکیوٹ لیمفوبلاسٹک لیوکیمیا ہے یہ قابل علاج مرض ہے, اور جو ہسٹری بچے کی دی جا رہی ہے یہ بچے کی پروگنوسس بہت اچھی نظر آ رہی ہے, کیونکہ جتنا جلدی اس کی ریکوری ہو جاتی ہے, بون میرو ریمیشن میں جاتی ہے, اتنا اچھے ریزلٹس ہوتے ہیں اس کے. اور یہ ٹوٹل علاج اس کا تقریباً 1 سال کا ہوتا ہے. اور اس میں جو مسئلہ یہ ہوتا ہے کہ بار بار خون کی ضرورت پڑتی ہے, بار بار پیشنٹ کو ہاسپٹلائز کرنے کی ضرورت پڑتی ہے, کیونکہ بیسیکلی ہم جو خراب سیل ہوتے ہیں باڈی میں جن کی وجہ سے یہ بلڈ کینسر ہوتا ہے وہ ہم نے انہیں ختم کرنا ہوتا ہے, اور ہیلدی سیلس کو बॉडी के अंदर लाना होता है और वो बॉडी के अंदर ही होते हैं जिन्हें हम रिकवरी करते हैं। तो आहिस्ता आहिस्ता इसका ट्रीटमेंट होता है और ये एक साल तकरीबन लगता है। हमारे यहाँ मुल्तान में तो मेरे पास बहुत से बच्चे ऐसे हैं जो रिकवर हो गए हैं और अल्लाह का शुक्र है हम निशर मेडिकल कॉलेज में उन्हें फ्री मेडिसिन भी प्रोवाइड कर रहे हैं। अलबत्ता खून के लिए पेशेंट खुद अपने दवाई टीम लाता है और उसके ब्लड वगैरह वो अरेंज करते हैं। अदरवाइज हमारी कोशिश होती है कि हम अद्वियात उसे फ्री दें और इसमें कई दफा पेशेंट को रेडिएशन भी देनी पड़ती है, वो भी हम मुल्तान में निश्चर में फ्री देते हैं। तो हमारे यहाँ तो बहुत अच्छे रिजल्ट हैं। आगा वाले हकीकतन ऐसा ही है, उनका प्रोटोकॉल बहुत अच्छा है जो वो दे रहे हैं और उन्होंने बहुत अच्छा ट्रीटमेंट। अलबत्ता उनकी कुछ मजबूरियां हैं वहाँ पे क्योंकि प्राइवेट सेक्टर में, जैसा ही मैंने खुद बताया है कि उनके कुछ प्रोटोकॉल हैं। अलबत्ता मैं ये पूछना चाहूंगा कि वहाँ पे एक शैमुल अशरफ साहब है, क्योंकि ये बच्चा 15 साल का है, ये कुछ लोगों में ये पीडियाट्रिक ग्रुप में आता है और कुछ लोगों में एडल्ट ग्रुप में आता है, ये तो कुछ सेंटर्स पे। तो ये शैमुल अशरफ साहब इन्हें ट्रीट कर रहे हैं, उनका एक वहाँ पे चिल्ड्रन कॉम्प्लेक्स है और वहां पे जा सकते हैं, मगर क्योंकि ये आखा में प्रोटोकॉल चल पड़ा है इन्हें तो आखा से ही ट्रीटमेंट लेना पड़ेगा। अब ये हमें बताएं कि ये क्या करना चाहते हैं और क्या कैसा चाहते हैं वो फिर हम आते हैं।
राहिला
जी,
डॉक्टर साहब पूछ रहे हैं कि आप, क्योंकि डॉक्टर साहब निश्तर में तो आपका तमाम इलाज कर सकते हैं और मुफ्त कर सकते हैं, लेकिन जाहिर है कि हम सब ये समझते हैं कि मुल्तान जाना और वहाँ रहना आपके लिए शायद मुश्किल हो, लेकिन मैं ये समझती हूँ, मतलब अगर आप मुझसे राय लें तो बच्चे का एक ऐसा मामला होता है कि अगर आपको आखिर में जाके 20-25 लाख रुपए का खर्चा है और माँ या बाप में से कोई एक जाके बच्चे के साथ रह जाए वहाँ पर, डॉक्टर साहब कह रहे हैं एक साल की बात है, तो आप उसको ले जा सकते हैं वहाँ पर मुल्तान।
जी अब 3 माह तो बच्चा,
अच्छा मैं
देखें, बच्चा रिमिशन में जा चुका है, 3 माह तो हो चुके हैं।
जी 3 माह हो चुके हैं तो 9 महीने बाकी हैं।
लेकिन हमें तो ये खान वालों ने 2.5 से 3 साल का बताया इलाज।
डॉक्टर साहब मैंने आपको जो रिपोर्ट्स भेजी थी ना वो एक और साहब की थी, वो मैं आपको अभी उनकी कहानी सुनवाती हूँ। इस बच्चे की कहानी
मुझे पता है उसका और वो उसकी बात मैं बाद में करूंगा।
जी उस जी जी तो आप डॉक्टर साहब आप ये समझते हैं कि 9 महीने में हो सकता है तो, लेकिन डॉक्टर साहब ये बताइए मुझे कि क्या कोई भी ऐसी जी जी कही
बात ये है कि ये देखना पड़ेगा कि आखिर ने कौन सा प्रोटोकॉल इस्तेमाल किया है। मुख्य प्रोटोकॉल है,
अच्छा।
अगर उन्होंने हो सकता है 2.5 साल वाला प्रोटोकॉल यूज किया हो तो फिर उसमें 2.5 साल ही ट्रीटमेंट देनी पड़ती है। ये डिपेंड करता है कि मुख्य प्रोटोकॉल्स हैं जिनके तहत हम ट्रीट करते हैं इन बच्चों को।
तो इसका मतलब ये है कि अगर वो जो प्रोटोकॉल है वो 2.5 साल वाला है तो अब उसके फिर 2 साल के करीब, 2 बल्कि 2.25 साल बाकी है, आपको वो उसी को आगे करना होगा, उसको चेंज नहीं कर सकते। अच्छा तो
क्योंकि उसने ये रिस्पांस मिल चुका है और रिस्पांस अच्छा मिला है
जी,
तो उसके लिए ही चलना पड़ेगा। क्या ये रिपोर्ट आपको भेज सकते हैं और फिर आप मुझे सेंड कर दें तो मैं उसे देख के जरा नेक्स्ट टाइम अगर हम इसे डिस्कस कर लें।
जी जरूर राहिला, ये जितनी भी रिपोर्ट्स है ना ये बहुत आसान काम होता है, इनको स्कैन करके आप इन तमाम कागजात को स्कैन करके आप हमें भेज सकते हैं। ये जो आपके जो अजीज हैं नहीं, आपके पास कॉपियां हैं ना, अब आपके जो रिश्तेदार हैं ना ये बहुत समझदार हैं, इन्होंने अभी मुझे अली की तस्वीर भी इस तरह भेजी थी, तो ये क्या करेंगे कि जिस कंप्यूटर के ऑफिस से गए थे ना वहाँ ये जाके स्कैन करा लेंगे इन तमाम डॉक्यूमेंट्स को, इनकी कॉपी बनके कंप्यूटर में आ जाएगी और उसके बाद वो आप मुझे उसी पते पे जिस पे आपने मुझे भेजा है तो हम डॉक्टर साहब को ये सारी चीज़ें मैं फौरी तौर पर भेज दूंगी। अगर आप आज ही के दिन में ये काम कर दें और या कल कर दें तो मैं उसी वक्त जैसे ही आपकी ईमेल मुझे मिलेगी मैं डॉक्टर साहब को फौरन भेज दूंगी, तो हम आपसे रابطे में रहेंगे। लेकिन आप फिर भी थोड़ी सी आपको तसल्ली हुई होगी कि बच्चे के लिए, मैं डॉक्टर साहब एक दो चीज़ें पढ़ना चाहती हूँ। मैं फेसबुक पे हमने अली की तस्वीर डाली थी, बहुत माशाल्लाह से प्यारा सा बच्चा, आपको पता है बच्चे तो सब भी प्यारे होते हैं, तो उसमें किसी ने लिखा है एम रियाज रजा साहब हैं, उन्होंने लिखा है कि काश हमजा अली के लिए मेरे पास दुआ के अलावा कुछ कर सकता तो मैं कुर्बान कर देता, और उन्होंने अपील किया है कि जो भी अमीर लोग हैं साहिब इस्तेआत हैं उन्हें इस बच्चे की मदद करनी चाहिए। तो वैसे रजा साहब दुआ में बड़ी ताकत होती है, आप दुआ कीजिए और कुछ ना कुछ हो जाएगा अगर इसके लिए कोई भी हमें मिल जाता है डोनर जो, اور ڈاکٹر صاحب سے مجھے پوری امید ہے, وہ زیادہ امید دلا نہیں رہے, لیکن میرا دل کہتا ہے کہ انشاءاللہ اس کا کام ہو جائے گا. اچھا اسی طرح ایک اور صاحب ہیں محمد احمد, لیکن ڈاکٹر صاحب علاج مطلب پیسے نہیں ہے نا ان کے پاس, اب مسئلہ تو یہ ہے, یہ اپنا پلاٹ بھی بیچ چکے, راہیلا نے اپنے زیور بھی بیچ دیے,
اللہ تعالیٰ خود راستہ بنا دیتا ہے, اللہ تعالیٰ خود راستہ بنائے گا.
ٹھیک ہے راہیلا, اب آپ کا دل کچھ مطمئن ہوا؟
بہت زیادہ.
تو آپ اطمینان رکھیے, کچھ بات پوچھنی ہو اگر آپ کو بیماری کے بارے میں, ڈاکٹر صاحب خود ماہر ہیں اس مرض کے نا, تو آپ پوچھ سکتی ہیں, کوئی بات اگر پوچھنا چاہیں, پوچھنا چاہیں گی کچھ علی کے بارے میں؟
بس میں بس علاج تو اس کا ہو رہا ہے نا, تو وہ میں آپ یہ کہہ رہے تھے کہ 9 مہینے میں اس کا علاج ہم لوگ کرتے ہیں ملتان میں, تو ہمیں تو انہوں نے 2.5 سال کا جیسے پروٹوکول دیا ہے نا, اب آپ کہہ بھی رہے ہیں کہ اب جو انہوں نے پروٹوکول دیا تو اسی کے مطابق چلے گا, تو پھر وہ جیسے آپ کہہ بھی رہے ہیں کہ جیسے صحیح علاج ہو رہا ہے آغا خان میں, تو اور دل مطمئن ہو گیا ہے. تو بس اب ملتان جانے کا بہت مسئلہ ہے نا, کیونکہ وہ تو جاننے والا کوئی بھی نہیں ہے وہاں پر.
جی ڈاکٹر صاحب کیا کہہ رہے ہیں؟
میں کہہ رہا ہوں جی تسلی رکھیں, ان شاء اللہ تعالیٰ یہ ریکور ہو جائے گا, اور یہ 100% امید ہے مجھے کہ یہ ٹھیک ہو جائے گا.
چلیے ڈاکٹر صاحب اتنی اچھی سی بات آپ نے کہی, راہیلا بس اب آپ خوش خوش گھر میں بیٹھیے, کل آپ بہت رو رہی تھیں, اور علی کو اچھا میں ایک بات پوچھنا چاہتی ہوں ڈاکٹر صاحب آپ سے, راہیلا آپ بھی لائن پہ رہیے, ڈاکٹر صاحب یہ علی نے اسکول جانا چھوڑ دیا ہے, مطلب یہ کیونکہ کیا بچے کے لیے پڑھنا بہت مشکل ہے اس وقت, یا مطلب کس طرح کچھ اس کو نارمل زندگی میں رکھنے کے لیے کیا کر سکتے ہیں ماں باپ؟
جی بالکل, بات یہ ہے کہ یہ جو ٹریٹمنٹ ہوتا ہے نا, اس میں بچوں کی امیونٹی کم ہو جاتی ہے, انفیکشن کے بہت چانسز ہیں, تو جتنا ہم ان بچوں کو انفیکشن سے بچا سکیں گے نا اتنا اچھا ہے.
اچھا
تو یہ اسکول جائے گا تو بچوں کے کراس انفیکشن کا بڑا خطرہ ہوتا ہے, اور وہ کراس انفیکشن ہی بچے کو خراب کر دیتا ہے, تو ایٹ ٹائمس تو ہمیں یہ ہوتا ہے بچے کو آئسولیٹ بھی کرنا پڑتا ہے. بالکل, تو میرے خیال میں اسکول نہیں جانا چاہیے بچے کو, کیونکہ بچہ جائے گا تو دوسروں سے انفیکشن لگنے کا بہت اندیشہ ہے.
اور گھر پہ کیا احتیاط رکھیں گے؟
خطرہ ہو سکتا ہے,
احتیاط کیا کر سکتے ہیں؟
میں آپ کی بات کاٹ رہی ہوں شہناز
جی,
میں نا ہماری چھوٹی بیٹی کو بخار ہو گیا تھا
جی. کیا کہہ رہی ہیں آپ؟ چھوٹی بچی کو بخار تھا
جی, تو پھر وہ اس کو علی کو بھی بخار ہو گیا تھا نا, تو پھر اس وجہ سے ہمیں ایڈمٹ کرنا پڑا حمزہ علی کو نا, اور اس طرح اگر وارڈ میں اگر یہ ایڈمٹ ہو تو کسی بچے کو کھانسی ہو, نزلہ ہو, کچھ ہو, تو پھر وہ علی کو یا الگ کر دیتے ہیں یا پھر ان بچوں کو وارڈ سے نا دوسرے وارڈ میں شفٹ کر دیتے ہیں, ان بچوں کے ساتھ نہیں رکھتے ہیں.
اچھا,
تو ان کو علی کے ہوتے ہیں نا, تو ان کو جی جس کو نزلہ زکام بھی ہو نا تو اس سے بھی دور رکھتے ہیں.
تو ڈاکٹر صاحب میں نے اکثر دیکھا ہے یہاں امریکہ میں, تو دیکھا ہے کہ بچوں کو ماسک وہ کہتے ہیں پہنے رکھیں, ناک اور منہ ڈھکے رکھیں, تو کیا علی کو بھی؟
بتانے لگا تھا ہم جی, بالکل میں وہی بتانے لگا تھا احتیاطی تدابیر میں, ایک تو سب سے پہلے جو میں عرض کروں گا کہ روزانہ بچے کو گھر کے دھلے ہوئے نہلانے کے بعد گھر کے دھلے ہوئے صاف کپڑے پہنانے چاہیے روزانہ.
اچھا,
کیونکہ پسینہ بھی انفیکشن کا باعث بنتا ہے, اور گرمی کراچی میں کافی گرمی ہوتی ہے, تو پسینہ آئے گا تو اسے انفیکشن کا خطرہ ہوتا ہے. دوسری بات یہ ہے کہ بچہ کچھ بھی کھائے, کچھ بھی کھائے, چاہے نمک کے پانی کی نیم گرم پانی لے کے اس کی کنڈیاں کرے تاکہ منہ صاف رہے اور منہ میں انفیکشن نہ ہو.
اچھا,
اور تیسری بات یہ ہے کہ اس سے کوئی ہاتھ ملانا بھی چاہے تو گھر میں ایک برتن میں ڈیٹول والا پانی رکھے, پہلے ڈیٹول والے پانی سے ہاتھ دھونے کے بعد بچے کو ہاتھ لگائیں, تاکہ آپ اگر باہر سے آئے اور آپ کے ہاتھوں پہ جراثیم ہے تو وہ بھی بچے کو بچ جائے اس سے. یہ چھوٹی چھوٹی احتیاطی تدابیر ہیں, اگر ٹوائلٹ جائے تو ٹوائلٹ میں لوٹے میں پانی ڈالے تو ادھر بھی ڈیٹول کا استعمال کریں, انفیکشن سے بچانا بہت ضروری ہے, یہ انفیکشن ہی ہے جو ان بچوں کو خراب کرتا ہے, ادروائز کوئی اتنا مسئلہ نہیں ہوتا ان کا علاج میں.
تو راہیلا آپ کر رہی ہیں سارا کچھ احتیاط اس طرح کی؟
جی پہلے مہینے تو ہمیں اتنا وہ نہیں تھا نا, کیونکہ ہمیں اتنی زیادہ معلومات بھی نہیں تھی, تو بہت زیادہ پھر اس کو داخل کرنا پڑا, کبھی موشن کی وجہ سے کبھی کس وجہ سے, تو پھر اب اللہ کا شکر ہے پھر ڈاکٹر نے بھی سب نے بھی احتیاطی تدابیر بتائی ہے, پھر وہ ماسک بھی پہنے رکھتا ہے نا, تو وہ
اچھا
اللہ کا شکر ہے تھوڑا فرق ہے جی.
اور میں نے ایک اور چیز دیکھی ہے راہیلا, کہ بچے آج आजकल जो जैसे रिमोट कंट्रोल इस्तेमाल करते हैं, टीवी देख रहे होते हैं या वो जो गेम खेल रहे होते हैं, तो उसको भी आप ना डिसइंफेक्ट किया करिए किसी चीज से, पोंछ के अच्छी तरह डिटॉल वाले पानी से हर दिन, कि दूसरे बच्चों के हाथ लगे, फिर अपने मुंह को लगाएगा उन्हीं हाथों को। तो आप ये सब एहतियात रखें, मुझे उम्मीद है कि बच्चा जल्दी सेहतमंद हो जाएगा अगर आप ये सब एहतियात रखेंगे ना। और
इंशाल्लाह ये भी करूंगी, जहन में नहीं थी ना, ये छोटी छोटी बातें फिर होती है, इंशाल्लाह इसकी भी कोशिश करूंगी।
अच्छा, आप चाहें तो आप हमारे साथ रह सकती हैं, हम या आप चाहें तो आप रेडियो पे प्रोग्राम सुन सकती हैं। 972 है हमारा मीडियम वेव, 972 इस पर आप ये प्रोग्राम सुनिए, क्योंकि हम एक और अब कहानी सुनवाएंगे डॉक्टर साहब को। और डॉक्टर साहब, आप राहिला को कुछ और बताना चाहते हैं?
नहीं, बस ठीक है, मैं दुआएं दे सकता हूँ, और अगर कोई जरूरत हो तो मुझे किसी ने भी कोई बात पूछना चाहे तो पूछ सकती है। और इन्हें क्या परेशान ना हो, बिल्कुल अल्लाह करम करेगा और ये बिल्कुल बच्चा नॉर्मल लाइफ में आ जाएगा, कोई बात नहीं। अगर बच्चा एक आध साल पीछे हो जाएगा अपने कासर से तो उससे कोई फर्क नहीं पड़ता, जिंदगी है तो सब कुछ है, इस तरह ये इलाज भी हो जाएगा और ये बच्चा रिकवर हो जाएगा इंशाल्लाह।
शुक्रिया बहुत बहुत आपका, बहुत बहुत शुक्रिया डॉक्टर साहब, आप सबकी दुआएं, मेरे बच्चे जल्दी ठीक हो जाएगा। बस
आपके बच्चे को तो आज इतने सैकड़ों लोगों ने दुआएं दी हैं, क्योंकि फेसबुक पर बहुत सारे लोग दुआ कर रहे हैं। और डॉक्टर साहब तो हमने कहा ना कि मसीहा जो होते हैं उनके तो मुंह से निकली हुई बात बहुत अल्लाह मियां जल्दी सुनता है। तो चलिए राहिला, आपका शुक्रिया बहुत बहुत, और मैं आपसे कांटेक्ट में रहूंगी, आप बिल्कुल इत्मीनान रखिए, मैं खुद फोन करूंगी आपको, लेकिन आप तमाम बच्चे की जितनी मेडिकल रिपोर्ट्स है ना मुझे फौरन मेल कर दीजिए ईमेल के जरिए, ठीक है?
जी हाँ जी, करते हैं।
चलिए ओके, फिर आपको खुदा हाफिज, बहुत शुक्रिया। अच्छा डॉक्टर साहब, हम एक छोटा सा प्रोमो सुन लेते हैं और ताकि लोग हमारे पते नोट कर लें, और उसके बाद मैं आपको दूसरी कहानी सुनाती हूँ जो कि इमदाद अली गोपांग की है, गांव बुड्डू गोपांग दादू से।
आवाज दोस्त, यह है उन्वान प्रोग्रामों के उस सिलसिले का जो वॉइस ऑफ अमेरिका अपने सुनने वालों की प्रोग्रामों में ज्यादा से ज्यादा शिरकत को यकीनी बनाने के लिए तश्कील दे रहा है। आपकी जिंदगी की और आसपास रहने वालों की कहानियाँ, आपके खत, आपके सवाल, आपकी ईमेल्स, अपनी कम्युनिटी के लिए आपकी और दूसरों की कोशिशें और आर्ट्स में आपकी दिलचस्पी, ये सब हमारे प्रोग्रामों का और मुख्तलिफ इनामी मुकाबलों का हिस्सा होंगी।
हमारा टोल फ्री नंबर प्रोग्रामों में आपकी शिरकत यकीनी बनाने के लिए है, लेकिन अगर आपकी उंगलियां नंबर मिलाते मिलाते थक गई हों तो मायूस ना हों। अपने सवाल और तबसरे अपने फोन नंबर और पते के साथ हमें डाक से या ईमेल के जरिए भेज दें, ताकि हम खुद आपको फोन कर सकें।
पता है urdu.feedback@voanews.com। तफसील के लिए हमारी वेबसाइट पर आइए, पता है urduvoa.com।
माइक्रोफोन के दूसरी जानिब नहीं बल्कि उसके सामने, हमारे साथ साथ।
तो डॉक्टर साहब, एक सवाल मैं आपसे पूछना चाहती हूँ अपनी मालूमात के लिए और लोगों की, क्या ब्लड कैंसर और ल्यूकेमिया एक ही चीज है या दो मुख्तलिफ चीजों के नाम है?
जी क्या कहा?
मतलब मेरे तस्वर में था कि जब ब्लड कैंसर होता है वो
है।
जी ल्यूकेमिया जो होता है, क्या ये ब्लड कैंसर ही का नाम है दूसरा, या एक किस्म है कोई?
जी 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 बिल्कुल 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 बिल्कुल।
तो इसका ये किस हद तक काबिल इलाज है?
ब्लड कैंसर और ल्यूकेमिया एक ही बात है
जी। एक ही बात है। अच्छा, मैं एक डॉक्टर साहब के
ल्यूकेमिया की बहुत सी किस्में हैं।
अच्छा,
ल्यूकेमिया की बहुत सी किस्में हैं, ALL, AML, CLL, CML, बहुत सी किस्में हैं। तो ये जो बच्चे को कैंसर है ये काबिल इलाज है और इंशाल्लाह इससे बच्चा रिकवर हो जाएगा।
कौन सा है इनको, हमजा को?
एक्यूट लिम्फोब्लास्टिक ल्यूकेमिया।
अच्छा अच्छा डॉक्टर साहब, एक कॉलर ने, हमारे एम रियाज रजा हैं, उन्होंने फेसबुक पे पूछा था कि डॉक्टर साहब से मेरा सवाल है कि क्या पाकिस्तान में कैंसर का इलाज नहीं है? मैंने बहुत कोशिश की मगर तमाम डॉक्टर्स कहते हैं इसका इलाज नहीं, बस दवाई इस्तेमाल करते रहो तब तक ठीक, अगर छोड़ दो तो फिर शुरू। लेकिन इन्होंने लिखा नहीं कि किस कैंसर के बारे में बात कर रहे हैं, तो जाहिर है कि इस तरह तो आप बता नहीं सकेंगे शायद कुछ।
जी हाँ, बेशुमार कैंसर हैं, अब हम कैसे कह सकते कौन से कैंसर की बात कर रहे हैं।
जी अच्छा, हम चलिए कहानी सुनते हैं अब इमदाद अली गोपांग की। और ये बेचारे अभी भी मेहनत मजदूरी में अपने लगे हुए थे, जब हमने इनको फ़ोन किया कहानी रिकॉर्ड करने को तो बस थोड़ा सा इन्होंने बताया। आगे हमारी साथी सादिया असद जो है, इन्होंने मेल की थी कहानी, वो कहानी सुनाएंगे, लेकिन शुरू करते हैं इमदाद की अपनी आवाज़ से।
मैडम जी, हमारी सेहत जो है पूरी कराची नहीं है मैडम, और इलाज करवाया है मैंने, मैंने 2 लाख तकरीबन इलाज करवाया है, लेकिन इतने हमारे पास वसाल तो नहीं है जो आगे इलाज करवा सके। अभी इलाज मैं नहीं करवा सकता, अभी बैठा हूँ बस ऐसे। मेरा अभी तबीयत बेहतरीन नहीं आ रही ना, इलाज जो नहीं हो रहा तो तबीयत अच्छी नहीं हो रही है, बस दिन दिन में तकलीफ बढ़ती जा रही है। घर के हालात भी बहुत बुरे चल रहे हैं मैडम, काम भी नहीं कर सकता मैडम। उससे किसी संगत दोस्त से, कोई रिश्तेदारों से लेकर बच्चों का पेट पाल रहा हूँ, और तो मैं कमा नहीं सकता मैडम।
इमदाद अली ने हमें अपनी कहानी लिखकर भेजी थी। वो कहते हैं कि मैं इमदाद अली वल्द मोहम्मद यूसुफ, साकिन गांव बुडू खान गोपांग, तहसील जिला दादू, गुजारिश करता हूँ कि मैं गुज़श्ता 8 माह से एक मोजी मर्ज में मुबतला हूँ। मेरी उम्र 28 बरस है, मैंने मैट्रिक तक तालीम हासिल की है, मेरी शादी को 8 बरस गुजर चुके हैं, 3 बेटे और 1 बेटी है। गुर्बत की वजह से मैं आगे ना पढ़ सका, मेहनत मजदूरी करके बच्चों का पेट पालता हूँ, रोजाना गंदम की बोरियां कंधों पर उठाता हूँ और इसकी मुझे 250 रुपए उजरत मिलती है, जिससे मैं आटा और चीनी वगैरह लेकर घर के अखराजात चलाता हूँ। मैं ब्लड कैंसर का मरीज हो चुका हूँ, बहुत इलाज करवाया मगर कोई फर्क नहीं आया। मैं एक मजदूर हूँ, रोज कमाता हूँ और रोज खाता हूँ। जब मुझे पता चला कि मैं ऐसे मर्ज में मुबतला हूँ जो कि मुझे रोजाना खाता जाएगा, तो मैंने दोस्तों, अजीजों और रिश्तेदारों से मशवरा किया और उनसे मदद मांगी। सब अपनों ने मुझे चंदा इकट्ठा करके 2 लाख रुपए दिए, जिनसे मैंने अपना इलाज शुरू कराया, मगर कोई खास फायदा ना हुआ। एक तो ये मोजी मर्ज और ऊपर से 5 बच्चों का बाप। खुदा ने मुझे 3 बेटे और 2 बेटियां दी हैं जिनको मुझे खिलाना पड़ता है। मैं मजदूर आदमी था, अब तो मैं कमा भी नहीं सकता। मैंने मालूम किया है कि मेरा हर महीने में 35,000 रुपए का खर्चा आएगा, क्योंकि जब आखिरी बार मैं डॉक्टरों से मिला तो उन्होंने कहा कि तुम बच सकते हो अगर तुम वक्त पर दवाई खाओ, लेकिन मुझमें तो 2 वक्त की रोटी कमाने की ताकत भी नहीं है। आप लोगों से ये अदना सी इल्तजा करता हूँ कि मेरी ये सच्ची दरख्वास्त रहमदिल लोगों तक पहुँचाएं, जो मेरी कुछ मदद कर सकें और मैं अपने इस खतरनाक बीमारी से लड़ सकूं और इससे निजात पा सकूं और अपने बच्चों को पेट भरकर खाना खिला सकूं। मैं बेबस हूं, मेरा अल्लाह के सिवा इस दुनिया में कोई और नहीं है। अब तो वो दोस्त, अजीज, रिश्तेदार भी बदल गए हैं और कहते हैं कि ये मर जाएगा, हम अपना कर्जा कैसे वसूल करेंगे। आखिरी बार जब मैं NIBD यानी नेशनल इंस्टीट्यूट ऑफ ब्लड डिजीजेस गया, तो उन्होंने मुझे कहा कि अगर मैंने हर माह अपना इलाज ना कराया तो मैं आहिस्ता आहिस्ता खत्म हो जाऊंगा और मैं अब कमा भी नहीं सकता। लोग तरस खाकर अल्लाह के नाम पर मुझे 2-4 रोटी दे के जाते हैं, वो भी कभी मिलती है और कभी नहीं मिलती। लिहाजा हम कभी खाते हैं और कभी भूखे पेट ही सो जाते हैं। मेरी ये हालत देखकर मेरी बीवी भी बेहाल हो गई है और मेरे बच्चे भी एहसास महरूमी का शिकार हो चुके हैं और अक्सर ही बीमार पड़ जाते हैं। मैं बहुत गरीब आदमी हूँ, मैं कुछ नहीं कर सकता। आपसे इल्तजा है कि मेरी ये कहानी अपने चैनल पर चलाएं तो शायद कोई खुदा तर्स आदमी मेरी ये कहानी सुनकर मेरा इलाज करवाए, क्योंकि अगर मेरा इलाज नहीं होता तो मुझ समेत मेरे खानदान के 6 और अफराद भी मर जाएंगे, क्योंकि मुझे देखकर मेरे घर वाले भी मायूस हो जाते हैं और रोजाना मेरे छोटे बच्चे मुझसे कहते हैं कि अबू क्या तुम मर जाओगे, और अगर तुम मर गए तो हमारा ख्याल कौन रखेगा, हमें खाना कौन खिलाएगा, हमें खिलौने कौन लेकर देगा, हमें ईद के कपड़े कौन ले देगा, हमें कौन पढ़ाएगा। जब बच्चों के ये सवालात मेरे सामने आते हैं तो दिल कहता है कि खुदकुशी कर लूं, मगर खुदकुशी गुनाह है, अल्लाह पर से भरोसा उठ जाने का नाम है। मुझे अल्लाह पर भरोसा है कि कोई ना कोई मेरे इलाज के लिए ज़रूर आगे आएगा और मेरी ज़िंदगी बच जाएगी। मेरी इस कहानी को जल्द अज़ जल्द नशर करें, क्योंकि मैं रोज़ बरोज़ कमज़ोर होता जा रहा हूँ। एक तो मैं कमा नहीं सकता, ऊपर से बीमार और परेशान हूँ, और जब मेरी नज़र अपने मासूम नन्हे नन्हे बच्चों पर पड़ती है तो मेरा दिल डूब जाता है, मैं परेशान हो जाता हूँ क्योंकि उनके लिए कुछ कर नहीं पाता। अगर मेरा इलाज हो जाता है तो मेरे समेत मेरी बीवी और मेरे मासूम बच्चे भी आपको दुआएं देंगे, क्योंकि दुआओं के अलावा मेरे पास कुछ भी नहीं।
तो डॉक्टर साहब, ये कहानी थी इनकी और हमारे साथ मौजूद हैं। इमदाद, आवाज आ रही है आपको हमारी? अच्छा, ठीक है, सादिया थोड़ी सी इनकी आवाज़ कम है, बढ़ा दें थोड़ी। अच्छा डॉक्टर साहब जी, आपने इनकी कहानी भी सुनी, मैंने रिपोर्टें भी इनकी भेजी थी, तो क्या आपका मशवरा है इनके लिए?
देखिए जी, मैंने सारी इनकी रिपोर्टें देखी हैं और ये इनका मर्ज है वो क्रॉनिक माइलॉइड ल्यूकीमिया है, ये भी ब्लड कैंसर की एक किस्म। और इसमें जितनी रिपोर्टें इनकी NIDD की भी मैंने देखी है, सब में आया है कि ये फिलाडेल्फिया क्रोमोसोम पॉजिटिव है। अच्छा, जो पेशेंट फिलाडेल्फिया क्रोमोसोम पॉजिटिव होते हैं वो उनके लिए एक दवा है जिसे हम इमेटिनिब या निलोटिनिब है, जो है तो बहुत महंगी, जब इमेटिनिब है वो तकरीबन 1200 से 1400 रुपए का एक कैप्सूल है, जो कम से कम चार रोजाना खाने होते हैं और जिंदगी भर खाने होते हैं। दूसरी इनकी ट्रीटमेंट जो है वो निलोटिनिब है, वो भी तकरीबन 3.5 लाख रुपए पर मंथ का ट्रीटमेंट है। ये काबिल इलाज नर्स है और इंशाल्लाह ताला ये बिल्कुल ठीक हो सकते हैं। गवर्नमेंट ऑफ पाकिस्तान और नोवार्टिस कंपनी की ये दवाई है, नोवार्टिस कंपनी वालों ने गवर्नमेंट के साथ मुख्तलिफ सूबों में इसे फ्री दे रहे हैं ये, और पंजाब में जहाँ पे मैं हूँ पंजाब में 4 सेंटर हैं, एक लाहौर में, एक फैसलाबाद, एक मेरा मुल्तान में और एक पिंडी में। हम अपने अपने एरियाज को हम पंजाब गवर्नमेंट ने डिस्ट्रीब्यूट किया हुआ है और हम तमाम पेशेंट्स को ये दवा फ्री मुहैया कर रहे हैं। ये क्योंकि दादू से हैं, दादू का ताल्लुक सिंध से है और सिंध के पेशेंट्स का सेंटर सिविल हॉस्पिटल कराची है, वहाँ पे डॉक्टर नूर चुमरो हैं, वो ये फ्री दवाइयाँ फराहम कर रहे हैं। मैं उनसे कांटेक्ट करके आपको उनका रब्ता दे दूंगा ताकि ये जो साहब हैं ये वहाँ नूर चुमरो के पास साहब के पास चले जाएं तो इन्हें फ्री मेडिसिन मिल जाएगी और इन्हें कोई मसला नहीं होगा, ये 100% फ्री ट्रीटमेंट लेके जारी रखेंगे, मगर इन्हें कराची में सिविल अस्पताल तकरीबन हर माह जाना पड़ेगा।
यानी एक महीने की दवाई देते हैं एक वक्त में, तो डॉक्टर साहब एक वक्त में एक माह की दवाई देते हैं खाली?
जी बिल्कुल, एक माह की, क्योंकि हमें असेस करना होता है कि ये पेशेंट को रिस्पांस कैसा आ रहा है, हर बार कोई ऊंच नीच हो तो हमें उसे चेंज करना पड़ता है, हर कुछ देखना पड़ता है।
तो इमदाद, ये तो आपकी जिंदगी का सवाल है, आप कराची जाएंगे ना हर महीने या नहीं?
जी मैडम जाऊंगा।
जाएंगे तो आपको क्या ये बात किसी ने बताई नहीं थी कि डॉक्टर आप सिविल अस्पताल में मुफ्त दवाई ले सकते हैं? किसी ने नहीं बताया आपको? तो आप जो इसमें गए थे NIBD में, उन लोगों ने नहीं बताया कि मुफ्त दवाई भी मिल सकती है?
नहीं बताया मैडम, उन्होंने नहीं बताया।
अच्छा अच्छा, तो अब ऐसा है इमदाद कि खुशी की बात है कि डॉक्टर साहब की इस बात से बहुत से लोग फायदा उठा सकते हैं। डॉक्टर साहब एक बात मुझे बताइए, जैसे आपने बताया कि पंजाब में 4 सेंटर हैं, तो क्या सिंध में सिर्फ एक है, कराची, और कहीं नहीं मिल सकती?
मैं इस बात को भी कंफर्म करके आपको बता सकता हूँ, इस वक्त तो यहाँ बहुत लेट नाइट हो चुका है, तो मैं कल आपको ये पता करके बता दूंगा। मेरा ख्याल है सिर्फ सिविल अस्पताल कराची है इस वक्त।
अच्छा, तो लेकिन इनको
जरा KPK में खैबर पख्तूनख्वा में पिशावर है और कोई बलोचिस्तान में क्वेटा है।
अच्छा, तो इमदाद साहब, डॉक्टर साहब इसमें कोई, मतलब कि मैं इमदाद साहब की तरफ सवाल पूछती हूँ कि कोई शॉर्टेज वगैरह का तो मसला नहीं होता कि जैसे कराची के लिए कोटा है दवाओं का, अगर वो ख़त्म हो गया तो किसी मरीज को इनकार कर देते हैं या हर एक को देते हैं जो भी जाए उनके पास?
देखिए जी, मैं अपने सेंटर की बात करता हूँ, मेरे पास इस वक्त 395 पेशेंट्स एनरोल्ड हैं
जी,
और मैं तमाम को फ्री दे रहा हूँ और वो बढ़ रहे हैं, हर हफ्ते मेरे पास 2-4 पेशेंट नए ऐड होते हैं।
लेकिन आप सिंध के किसी मरीज को ऐड नहीं कर सकते अपने पास?
मैं सिंध वाले पेशेंट को सिंध दादू से मुल्तान आना पड़ेगा, मुल्तान हर महीने आना इनके लिए बहुत मुश्किल होगा।
मतलब बगैर देखे वो दवाई नहीं दी जा सकती, जैसे इनको डाक के जरिए भेज दी जाए, ये मुमकिन नहीं है?
नहीं जी, इन्हें आना पड़ेगा और आने के बाद इन्हें दवा मिलेगी।
अच्छा, तो इनके लिए फिर सबसे बेहतरीन यही है कि वो, वैसे इमदाद साहब आपसे क्वेटा ज्यादा करीब है या आपसे सिंध ये कराची ज्यादा करीब है?
कराची, कराची
नहीं, क्वेटा से नहीं मिलेगी क्योंकि दादू सिंध में है, सिंध से मिलेगी।
अच्छा, तो कितनी दूर है दादू से कराची का, कितना फासला है?
500 किलोमीटर है भाई।
कितना किराया लगता है जाने का वहाँ पर?
500 लग जाता है।
कितना जी?
1000 लग जाता है, 1200 आने जाने का।
ठीक है, आपके ये जो 1200 रुपए है ना आने जाने के, ये मैं आपको किसी से दिलवा दूंगी, ठीक है? तो आप जो है, मगर आप अपनी जान बचाने के लिए हर महीने जाइए भैया, ये जो है ना, ये देखिए अपनी जिंदगी की हम सब खुद ही हिफाजत कर सकते हैं। आपकी जो हालत है इसमें काहली मत कीजिएगा, आपको ये पैसों का बंदोबस्त हम कर देंगे, लेकिन आप दवाई हर महीने जाके लें। जी डॉक्टर साहब,
मैं एक चीज ایک چیز اور میں بتا دوں کہ یہ دوا کھانے سے یہ اپنی نارمل لائف میں آ جائیں گے اور یہ محنت مزدوری بھی کر سکیں گے اور اپنے بچوں کا پیٹ بھی پا سکیں گے.
بالکل ڈاکٹر صاحب, یہ تو ہیڈ آف دا فیملی ہیں, ان کا تو پورا گھر ان کی وجہ سے اس وقت مصیبت میں پڑا ہوا ہے. میں نے فون کیا تھا تو ان کی آواز بھی نہیں نکل رہی
جی. یہ انشاءاللہ اگر آپ نے 99 اپریل میں ٹائم میگزین پہ ایک پیج آیا تھا, فرنٹ پیج پہ انہوں نے ایک کہانی, انوینشن آف ونڈر ڈرگ, یہ وہ دوا ہے.
اچھا اچھا,
یہ وہ دوا 99 میں ایجاد ہوئی تھی جس میں یہ کہ بلڈ کینسر یہ ٹائپ جو ہے سی ایم ایل اس کا کیور تھا. یہ تو پیشنٹ کو لائف لانگ کھانی پڑتی ہے مگر اسے کمفرٹیبل نارمل لائف مل جاتی ہے, وہ اپنے سارے کاروبار کام کاج سارے نارمل کرتا ہے.
ویسے ڈاکٹر صاحب میں یہ بات آپ سے کہتی ہوں کہ آپ ظاہر ہے کہ بہت کانفرنسوں میں جاتے ہیں اور ضروری آپ بہت سے بورڈ ہوں گے اس میں شامل ہوں گے, تو کیا یہ ایسی کوئی پابندی لگائی جا سکتی ہے کہ کوئی شخص جس کو معلوم نہ ہو اور وہ پرائیویٹ اسپتال میں جائے اور وہ غریب ہو تو اس کی وہ رہنمائی کریں کہ وہ کسی سرکاری اسپتال میں جا کے دوا مفت لے سکتا ہے بجائے اس کے کہ وہ پیسوں سے دوا دیں اس کو, کیونکہ یہ بےچارے تو جا ہی نہیں سکے اس کے بعد, ان کو پتہ ہی نہیں تھا کہ یہ مفت میں لے سکتے ہیں دوائی. تو یہ تو ایک ایتھیکل ذمہ داری بھی ہے نا.
دیکھیں جی, بہت سے ڈاکٹرز کو بھی اس بات کا نہیں پتا. میں ملتان سینٹر سے جو ملتان کے گرد و نواح کے علاقے ہیں ان میں مختلف جگہوں پہ جا کے اس بارے میں لوگوں کو انٹیمیٹ کر رہا ہوں مستقل, پچھلے ایک سال سے یہ کام کر رہا ہوں. تو بہت سے لوگ ہیں جنہیں معلوم ہی نہیں ہے کہ یہ سلسلہ بھی ہو رہا ہے. تو انشاءاللہ وہاں سندھ والے بھی کر رہے ہیں اور مختلف علاقوں میں, مگر خود سوچے جی کہ ہر جگہ پہ ایک ڈاکٹر کا جانا نور سمرو صاحب کے لیے بڑا مشکل ہوگا کہ وہ ہر جگہ جا کے انفارم کریں جی کہ یہ فری دوائی دے رہا ہوں.
نہیں, نور سمرو صاحب تو نہیں, نور سمرو صاحب کے پاس ڈاکٹروں کو بھیجنا چاہیے. وہ ڈاکٹر جو کہ پرائیویٹ ہاسپٹلز ہیں وہ بہت امیر اسپتال ہیں, تو یہ غریب آدمی کو انہیں بتا دینا چاہیے کہ چونکہ اب آپ ہمارے پاس نہیں آ سکتے, آپ کے پاس پیسے نہیں ہیں, آپ سول اسپتال جائیے اور مفت میں دوائی لے لیجیے.
میں اس کا میں کوئی حل نکالتا ہوں, میں اپنے لیول پہ کوشش کروں گا کہ اس کمپنی کو یہ دوا جو دے رہی ہے وہ لوگوں کو انفارم کرے یا کچھ پروسیجر ایسا کرتے ہیں ٹیم یا کچھ.
بالکل, اور ڈاکٹر صاحب ہم بھی
عام لوگوں کو بھی اس بارے میں معلوم ہونا چاہیے.
اور ہم ایک گھنٹے کا ایک پروگرام کر سکتے ہیں کینسر پہ خالی, اور اس میں ہم ان کو بلا سکتے ہیں وہ جو دوا دے رہے ہیں تاکہ وہ لوگوں کو بتا سکیں. آپ پلیز اس میں آئیے اور رہنمائی آپ ان کی اس طرح کیجیے تاکہ لوگوں کو پتا تو لگے کہ انہیں دوائی مفت مل
سکتی ہے. آپ کی ہیلپ کروں گا.
ٹھیک ہے, اچھا امداد میں ڈاکٹر صاحب سے کہوں گی ہمارے ساتھ ہیں. امداد آپ کی سمجھ میں بات آ گئی نا بھائی آپ؟ اچھا تو ٹھیک ہے, اب آپ پریشان نہیں ہوئی ہے, اب آپ کو ڈاکٹر صاحب نے بتا دیا ہے کہ آپ بالکل اپنا کام کاج بھی کر سکتے ہیں. یہ ونڈر ڈرگ ہے, مطلب ایسی جادو کی سی دوائی ہے جس کو آپ کھائیں گے نا تو انشاءاللہ آپ بالکل ٹھیک ہو جائیں گے. ٹھیک ہے, اور آپ کے آنے جانے کا ہم بندوبست کر دیں گے کہ آپ ہر مہینے ایک دفعہ جائیں. بہت زیادہ اس میں پیسے بھی نہیں چاہیے, کوئی بھی آپ کو دے دے گا یہ 1200-1500 روپے, لیکن آپ ہر مہینے جا کے سول اور ڈاکٹر سومرو سے ڈاکٹر صاحب پہلے بات کریں گے, پھر میں بات کر کے آپ کا رابطہ کروا دوں گی. ٹھیک ہے, تو آپ کو میں خدا حافظ کہتی ہوں امداد, اور آرام سے ہمت سے رہیے. اور ڈاکٹر صاحب میں آپ سے کہوں گی کہ یاد دلاؤں گی کہ ثاقب کے لیے آپ نے بندوبست کیا تھا ڈاکٹر ہارون کا, آغا خان میں آرتھوپیڈک جو سرجن ہے, ان سے بات بھی ہوئی تھی. تھوڑا سا ثاقب ہر وقت ریڈیو سے لگے بیٹھے رہتے ہیں اور وہ پروگرام سن رہے ہوں گے ابھی, تو آپ انہیں بتا دیجئے کہ آپ نے ڈاکٹر ہارون سے بات کر لی ہے اور کل انہوں نے بلایا ہے انہیں 3 سے 6 بجے کے دوران درمیان. اچھا صرف ایک بات ہوئی ہے جو ڈاکٹر ہارون بھی جو جی آپ بتائیے تھوڑا سا.
میں نے کہا ضرور کر چلے جائیں, ڈاکٹر ہارون سے میری بات ہو چکی ہے, وہ انشاءاللہ ان کی ہیلپ کر دیں گے.
جی ہاں وہ تو بالکل تیار ہیں اور وہ اس کے لیے بھی تیار تھے, انہوں نے بلکہ مجھے کہا کہ یہ کیونکہ بلدیہ ٹاؤن میں رہتے ہیں تو وہاں پہ مرشد آباد ایک مرشد اسپتال ہے تو وہاں پہ بھی یہ جا سکتے ہیں, لیکن کیونکہ میں نے کہا کہ ڈاکٹر صاحب نے بہت ہی ریکمینڈ کیا ہے آپ کو ہارون صاحب, آپ پلیز ان کو دیکھ لیجیے, وہ بس اب چاہتے ہیں کہ آغا خان میں ان کو دیکھا جائے. تو ابھی انشاءاللہ کل جائیں گے پھر ہم آپ کو بتائیں گے. ڈاکٹر صاحب ایک بار پھر میں آپ کا بہت شکریہ ادا کرتی ہوں کہ آپ اس پروگرام میں آئے, اور امید ہے کہ آئندہ جب آپ آئیں گے تو ہم یہ ساری اپڈیٹس آپ سے لیں گے کہ آپ نے جو ایتھیکل معاملات ہیں اس پہ کیا بات چیت. بہت شکریہ. تو سامعین ڈاکٹر ڈاکٹر صاحب بہت شکریہ اور خدا حافظ میں آپ کو کہوں گی. پروفیسر ڈاکٹر احمد اعجاز مسعود صاحب ہمارے ساتھ تھے ملتان سے, نشتر میڈیکل کالج کے آنکولوجی ڈپارٹمنٹ کے ہیڈ ہیں یہ, اور ہمارے اب بہت ہی چہیتے ڈاکٹر بن چکے ہیں. ہمارا جو بھی چہیتا ڈاکٹر بنتا ہے اس کی مصیبت میں جان آ جاتی ہے, کیونکہ جب بھی ہمارے پاپ پر کوئی مصیبت پڑتی ہے ہم جھٹ سے ان کو فون کھڑکا دیتے ہیں. لیکن ڈاکٹر صاحب بہت ہی نیک کام ہے, آپ کرتے رہیے. اور چلیے اب سامعین, کالر تو ہمارے ساتھ کئی آئے تھے لیکن ساری اس لیے نہیں لے رہی ہیں کہ یہ آج کا پروگرام اس نوعیت کا ہے جس میں بہت ضروری تھا ڈاکٹر صاحب کو ان لوگوں سے بات کرنا. ابھی ایک ہم بڑی پیاری سی کہانی سنتے ہیں اور یہ ایک بہت ہی غیر متوقع جگہ سے سنا رہے ہیں, یعنی مانچسٹر انگلینڈ سے سنا رہے ہیں. سلامت حسین ان کا نام ہے. تو سلامت حسین بھی ہمارے ساتھ ہیں, ان کو ہم ابھی سادیا آ گئے ہیں. سلامت صاحب ان کو سادیا فون پہ لیتی ہیں, لیکن جب تک یہ آتے ہیں تب تک آپ ان کی کہانی سنیے. اتنی اچھی, اتنی امید بھری اور پیاری کہانی ہے, آپ کو بہت اچھی لگے گی.
میرا نام سلامت حسین ہے. میرا تعلق آزاد کشمیر کے دور دراز علاقے بمبر سے ہے. میں نے جب ہوش سنبھالی تو میرے گاؤں میں بجلی اور پانی کی سہولت میسر نہیں تھی. میں اپنے بہن بھائیوں میں سب سے چھوٹا تھا. گھر کے مالی حالات اتنے اچھے نہیں تھے. میرے والد صاحب کا نام محمد لطیف ہے. والد صاحب کی چھوٹی سی دکان تھی جس سے بمشکل گزارا ہوتا تھا. لیکن مشکل مالی حالات کے باوجود والد صاحب نے ہم چاروں بھائیوں کی تعلیم پر خصوصی توجہ دی. میرے والد صاحب تعلیم کی اہمیت کو سمجھتے تھے, اس لیے وہ ہمیشہ اس بات پر زور دیتے رہے کہ کچھ بھی ہو آپ لوگوں نے تعلیم حاصل کرنی ہے. مجھے اب بھی یاد ہے جب میں گاؤں کے پرائمری اسکول میں پڑھتا تھا, والد صاحب صبح صبح اپنی دکان پہ چلے جایا کرتے تھے اور شام کو جب واپس گھر لوٹتے تو میرے لیے بہت سی ٹافیاں لایا کرتے تھے اور پھر مجھے پوچھا کرتے تھے کہ آج تم نے اپنا سبق یاد کیا کہ نہیں, اور پھر وہ میری تختی دیکھا کرتے تھے. وہ میری اردو کی لکھائی پر خصوصی توجہ دیتے تھے, میری رہنمائی کرتے تھے. یہی وجہ تھی کہ میں ہمیشہ اپنی کلاس میں ٹاپ کرتا تھا. اس سے والد صاحب بہت خوش ہوتے اور مجھے انعام دیتے. ہماری پرورش میں جہاں والد صاحب نے اہم کردار ادا کیا, وہاں میری والدہ کی ان تک محنت بھی شامل ہے. بہنیں چونکہ چھوٹی تھیں اس لیے گھر کے سارے کام کاج والدہ صاحبہ خود کیا کرتی تھیں. میں نے انہیں بچپن میں سوتے ہوئے کبھی نہیں دیکھا. صبح جب میری آنکھ کھلتی تو گھر کے کام کاج میں مصروف ہوتی. سب سے پہلے اٹھ کر وہ نماز پڑھتی, پھر پانی لینے چلی جایا کرتی. پانی کوئی ایک کلو میٹر یا ڈیڑھ کلو میٹر کے فاصلے پر تھا, وہ وہاں پر اپنی باری کا انتظار کرنا پڑتا تھا. گھڑوں میں بھر کر سر پر اٹھا کر لانا پڑتا تھا. صبح کی روشنی ہونے سے پہلے وہ گھر کے استعمال کے لیے پانی اکٹھا کر لیا کرتی تھی. اس کے بعد بھینس کا دودھ دھونا اور پھر ہم بہن بھائیوں کو ناشتہ تیار کر کے دینا اور پھر اسکول بھیجنا, اور اس کے بعد پھر گھر کے باقی کام کاج. میں نے پرائمری تک تعلیم اپنے گاؤں کے اسکول میں حاصل کی. اس کے بعد والد صاحب اور بڑے بھائی نے مجھے شہر کے اسکول میں داخل کروا دیا. میرا یہ اسکول میرے گھر سے تقریباً 7 کلومیٹر کے فاصلے پہ تھا اور یہ سب پہاڑی علاقہ تھا. سارا سفر ہر روز پیدل طے کر کے اسکول جانا اور پھر واپس آنا, روزمرہ کا معمول یہی تھا. میں اپنی تعلیم میں مصروف رہا. اس دوران والد صاحب اور گاؤں کے بزرگ پانی کے حصول کے لیے مختلف کوششیں کرتے تھے. دو مختلف جگہوں پر کنویں کھودے اس امید پر کہ شاید پانی آ جائے, لیکن بدقسمتی سے کنواں تعمیر ہونے سے پہلے بارشیں شروع ہو جاتی, کنواں گر جاتا. اس طرح ان کی ساری محنت اور پیسہ ضائع ہو جاتا. جب یہ کنواں کھودنے والا سلسلہ ناکام ہو گیا تو پنجاب سے بورنگ کرنے والی ٹیم لائی گئی, لیکن وہ بمشکل 10 فٹ گہرائی تک جا سکی اور زمین کی سختی کا عذر لے کر وہاں سے چلی گئی. اب ہمارا سارا دار و مدار بارش کے پانی پہ ہوتا تھا. اپنے پینے کے لیے اور مویشیوں کے لیے بارش کا پانی استعمال کرتے تھے. پھر ایک اور ٹیم کو لایا گیا جو بورنگ کرتی تھی. یہ سب کسی مشین کے بغیر سارا کام اپنے ہاتھوں سے کرتے تھے. ان لوگوں نے کام شروع کیا تو ہر گاؤں والا پر امید تھا کہ پانی آ جائے گا. پھر خدا کی مہربانی سے پانی کا ہینڈ پمپ لگ گیا. جس دن ہینڈ پمپ لگا اس دن ہمارے گاؤں میں جشن کا سماں تھا. خوشی میں تبرک تقسیم کیا گیا. تمام گاؤں والے اپنے اور مویشیوں کے لیے اس ہینڈ پمپ سے پانی حاصل کرتے. اس کے کچھ سالوں بعد گاؤں میں بجلی بھی آ گئی, لیکن سڑک کا مسئلہ جوں کا توں رہا. حتیٰ کہ میں نے گریجویشن مکمل کر لیا. اس سارے علاقے میں شاید میں تیسرا یا چوتھا گریجویٹ تھا. میرے بڑے بھائی نے ایم بی اے کر لیا تھا. میں نے گاؤں کے بچوں کی تعلیمی حالت دیکھ کر یہ فیصلہ کیا کہ یہاں پر بچوں کے لیے انگلش میڈیم اسکول کھولا جائے. ہمارے علاقے سے بچے میٹرک پاس نہیں کر سکتے تھے, جس کی بنیادی وجہ ان کی بنیادی تعلیم کی کمزوری تھی, اور سب سے زیادہ فیل بھی انگلش میں ہی ہوا کرتے تھے. میں نے جب اس بارے میں گاؤں کے لوگوں سے بات کی تو انہوں نے میری ہمت بندھائی اور تعاون کرنے کا وعدہ کیا. میں نے گاؤں میں ایک 2 کمروں پر مشتمل بلڈنگ کو کرایہ پر حاصل کیا, نرسری کلاس کا آغاز کر دیا. گاؤں کے لوگوں کا رسپانس بہت ہی اچھا تھا. انہوں نے بچوں کو اسکول داخل کروا دیا. اس طرح ایک اچھی فضا بن گئی. بچوں کو پیار محبت سے پڑھانے لگا. ان کو اے بی سی سکھانا شروع کر دی, جو پہلے وہ 6ٹی کلاس میں جا کر سیکھا کرتے تھے. پھر نرسری سے پریپ اور ون تک کلاس آگے چلتی گئی. میں نے گاؤں کے چھوٹے بچوں میں اتنی زیادہ صلاحیتیں دیکھی کہ انسان حیران رہ جائے. ایک بہترین سیٹ اپ بن گیا. جس علاقے کے بچے میٹرک تک نہیں کر سکتے تھے آج وہ ماشاء اللہ ایف ایس سی اور بی ایس سی کر چکے ہیں, اور مجھے اس بات کی خوشی ہے کہ یہ پودے میں نے اپنے ہاتھوں سے لگائے ہیں. میرے بڑے بھائی اصول روزگار کے لیے برطانیہ چلے گئے, گھر کے حالات کافی بہتر ہو گئے تو انہوں نے مجھے بھی وہاں بلا لیا. میں نے جب یہاں کی تعمیر و ترقی دیکھی تو سوچا کہ میرے گاؤں اور یہاں کے لوگوں کی زندگی میں زمین و آسمان کا فرق ہے, اور شاید اس سے بھی زیادہ ہے. دنیا اب جب کہ 4G ٹیکنالوجی استعمال کر رہی ہے, میرے گاؤں میں موبائل کے سگنل اب بھی نہیں ہیں. میرے یہاں پر ایک دوست کشمیر کے پسماندہ علاقوں میں رفائی کام کر رہے تھے. میرے دوست کا نام حاجی محمد بشیر ہے, تو میں خود بھی تعاون کرتا اور دوسرے دوستوں کو بھی اس کار خیر میں حصہ لینے کا کہتا. ہم نے غریب بچوں کی تعلیم کے سلسلے میں کام کرنا شروع کر دیا. اس طرح جو بچہ پیسے نہ ہونے کی وجہ سے تعلیم حاصل نہ کر سکتا, اس کو ہم کتابیں, بستہ اور ماہانہ وظیفہ دیتے. اس کے ساتھ ساتھ بیسک ہیلتھ یونٹ تعمیر کیے ہم نے, اور گورنمنٹ سے وہاں پر عملہ تعینات کروایا. غریب اور لاچار افراد جن کا کمانے والا کوئی نہیں اور گھروں کی حالت انتہائی خستہ ہوتی, ہم ان کو ری بلڈ کر کے دیتے. اس طرح جہاں مساجد نہیں وہاں مساجد بنوائی, پانی کا جہاں مسئلہ تھا وہاں ہینڈ پمپ لگوائے. چونکہ میں نے گریجویشن کی ہوئی تھی تو مجھے یہاں جاب کرنے میں کوئی مشکل پیش نہ آئی. میں نے یہاں برطانیہ میں ایف ایم ریڈیو اسٹیشن پر کام شروع کر دیا, اور ساتھ ساتھ صحافت کے پیشے سے وابستہ ہو گیا. ریڈیو میرا بچپن سے ہی شوق تھا. میں وائس آف امریکہ کو بہت عرصے سے سنا کرتا تھا جب ریڈیو آپ کی دنیا شروع نہیں ہوا تھا. میں نے اپنا تعلق برطانیہ آ کر وائس آف امریکہ سے نہیں توڑا. اس وقت 15-20 روپے کا وہ ایک سیل ملا کرتا تھا, جو ڈالتے تھے دو دن ہی نکالتا تھا. تو بڑا خوبصورت منظر ہے وہاں پر, گاؤں ہے چاروں طرف پہاڑے ہیں. تو اس کے شارٹ ویو پہ تب جایا کرتا تھا پہلے پروگرام نا, میڈیم ویو میں تو بعد میں آیا نا. تو وہ شارٹ ویو کے لیے پھر آپ کو جگہ صحیح ڈھونڈنی پڑتی ہے, ایریل نکال کے باہر, پھر بڑے خاموشی سے سائلنس. شام کو اس وقت ویسے ہوتی خاموشی ہے گاؤں میں, تو شور تو نہیں ہوتا ہے, تو وہاں پہ سنا کرتا. بڑی پرانی اور بڑی اچھی یادیں وائس امریکہ کے ساتھ.
تو آپ نے بل نہیں بھیجا ابھی تک ہمیں؟
آپ کی محبتیں جو ہیں وہی ہمارے لیے بل ہے.
بہت اچھی کہانی ہے. مجھے تو یہ خوشی ہے کہ ایسی کہانیاں, مجھے بہت انتظار رہتا ہے کہ جو کچھ کیا ہو انہوں نے. آپ نے جو گاؤں میں بچوں کو پڑھایا, تو کوئی ایسا بچہ جس کی کامیابی پہ آپ بہت خوش ہیں؟
بہت سارے بچے جو ہیں وہ, شاید کوئی بچہ ہو جو میٹرک نہ کر سکا ہو, تقریباً سبھی بچے کر چکے ہیں. لیکن وہاں پہ میں نے ایک تجربہ عجیب قسم کا, میں نے اسکول کھولا تو میرے پاس ایک 20 سال کی عمر کا ایک لڑکا آیا جو معذور تھا پولیو کی وجہ سے, اس کی دونوں ٹانگیں کام نہیں کرتی تھیں. یاسر نام تھا اس کا. تو وہ مجھے کہتا ہے کہ سر میں نے پڑھنا ہے, میں پڑھنا نہیں جانتا. میں بڑا حیران ہوا کہ میں نے کہا کیا پڑھو گے؟ کہتا ہے کہ میں میٹرک کرنا چاہتا ہوں. میں ٹھیک ہے, میں تمہارا ساتھ دوں گا, میں تمہیں پڑھاؤں گا. آپ یقین کریں کہ میں نے نرسری کی کتابیں اس کو دیں, نرسری کی میں اس کو تیاری کروانی شروع کر دی. اس نے نرسری کیا, پریپ کیا, 1, 2, 3, 5 کا ایگزام میں نے اس کو پہلے سال میں کروا دیا. یہ اس کو بہت شوق تھا, بہت شوق تھا. پھر اس کے بعد 8ویں تک جو ہے وہ اس کا ایگزام, 8ویں تک اس نے پرائیویٹ دیا, کیونکہ میرا اسکول جو ہے وہ نرسری 3 کلاس تک تھی تھا. 5ویں تک میں نے اس کو تیاری کروائی, پھر 8ویں تک اس کو تیاری کروائی, 8ویں کا اس نے ایگزام دیا. پھر میں چونکہ برطانیہ آ گیا, 8ویں سے باقی ہائی اسکول جو ہے وہ گورنمنٹ کا وہ بہت دور تھا, تو وہاں پہ ٹرانسپورٹ کا مسئلہ تھا, وہ وہاں سے آ جا نہیں سکتا تھا. تو وہ وہاں تک کی تعلیم حاصل کرتا. بعد میں اس میں خودداری بہت تھی, پڑھنا چاہتا تھا. وہ کہتا تھا کہ میں تعلیم حاصل کرنا چاہتا ہوں. بعد میں اس نے سیکھ لیا, یہ کپڑے سینے کا جو کام ہے نا, وہ سلائی کرتا تھا, دکان اس نے ڈال لی. تو مجھے یہاں پہ پتا چلا بعد میں کہ وہاں پہ دکان پہ وہ بیٹھا ہوا تھا, تو اس کو سانپ نے کاٹ لیا اور وہ بےچارہ فوت ہو گیا.
بہت بڑی کہانی ہے ان کی زندگی کی, مطلب
جی ہاں. وہ اس میں ایک ول تھی آگے بڑھنے کی, اور خودداری والی جو ہے نا اس کے اندر وہ بات تھی.
تو سلامت, آپ نے جو اسکول شروع کیا تھا اس کا کیا نام تھا؟
میرے اسکول اقرا پبلک اسکول, میں نے اپنے اسکول کا نام رکھا تھا. ماشاءاللہ ابھی تک وہ اسکول میرا جو بہترین ہے, ابھی تک ابھی وہاں پہ 7 کلاسیں چل رہی ہیں, اور میرا وہاں کے جو ہے نا بچوں سے اور جو اساتذہ کرام ہے وہاں سے ان سے مسلسل رابطہ رہتا ہے.
تو وہ اسکول کون چلا رہا ہے؟
جب میں یہاں پہ آیا تو پھر میرے پاس ایک رستہ تھا کہ اب میں یہ چاہتا تھا, کیونکہ اسکول سے مجھے بہت محبت تھی, یہاں پہ بھی آنا میرا ضروری تھا. تو پھر وہ وہاں پہ ایک آرگنائزیشن ہے, ریڈ فاؤنڈیشن, یہ آزاد کشمیر کے رورل ایریاز جو ہیں وہاں پہ کام کرتی. یہ آزاد کشمیر کے دور دراز علاقے جو ہیں جہاں پہ اچھی تعلیم کا کوئی ذریعہ ہی نہیں ہے, تو انہوں نے وہاں پہ چھوٹے چھوٹے اسکول بنائے تھے. تو پھر میں نے جو ان کے ہیڈ تھے نا ممبر میں, میں نے ان سے بات کی. پھر میں نے اسکول ان کے ہینڈ اوور کیا تو ابھی تک وہ چلا رہے ہیں. پھر میں نے یہ دیکھا بچی جو بچوں کے اندر سلائی تھے, مثلا نرسری کلاس کا بچہ 3 یا 4 سال کا بچہ ہوتا تھا, 5 سال کا بچہ, لیکن میں نے ان کو اتنی سلائی دی. میں ان کو کہتا تھا کہ یہ میں تمہیں ہوم ورک دے رہا ہوں 5 منٹ کے لیے, آپ نے مجھے یہ اپنی نوٹ پیپر لکھ کے دینا ہے. اور جیسے میں لکھ کے دیتا, ایک 20 سال کا ٹیچر جیسے ان کو لکھ کے دیتا تھا, ہاؤ بو وہ کاپی کر کے مجھے دے دیتے تھے.
اچھا سلامت, یہ بتائیے کہ آپ نے کہا کہ آپ کے دو بشیر صاحب جو ہیں اور آپ لوگ مل کے کر رہے ہیں, تو کوئی سکسیس اسٹوری آئی وہاں سے سامنے جن لوگوں کی آپ مدد کر رہے ہیں؟
جی ہاں, وہ ایسے بچے جو جن کا گھر کا گزارا بہت مشکل تھا, وہ چھوڑ چکے تھے تعلیم حاصل کرنے کے لیے, کہہ رہے کہ ہم نہیں پڑھ سکتے, ہمارے پاس وسائل ہی نہیں ہے, ہمارے پاس پیسے نہیں ہیں رہنے کے لیے, کھانے کے لیے نہیں ہے, پڑھنا تو دور کی بات ہے.
تو سلامت ہمارے ساتھ ہیں, السلام علیکم. سلامت صاحب.
وعلیکم السلام.
بھائی آپ کی تو کہانی پہ آپ کو فیس بک پہ بھی بہت سے میسیجز میں نے دیکھا, آپ کو جواب بھی دے رہے تھے, تو میں جلدی سے نام پڑھ دیتی ہوں. فیس بک پہ کافی سارے پیغامات تھے, اور اس بچے کے لیے بھی اور پھر آپ کے لیے بھی. تو نام ہمارے ان لوگوں کے جو اب تک میں نے پروگرام میں آنے سے پہلے لکھے تھے, وہ تھے ایم ابراہیم سومرو, شاہد حسین شگری, لائق ہم تم ساتھ, یہ فیس بک کا نام ہے ان کا, ضیاء اللہ, محمد فیض, ملک منظور احمد, ایم ریاض رضا, شفیق احمد, علی اکبر, سید سہیل خان, عامر جمیل. سریندر چودھری نے پلوامہ سے آپ سے پوچھا تھا کہ آپ کا تعلق کون سے کشمیر سے, بھارت کے زیر انتظام یا پاکستان؟
جو ہے نا یہ آزاد کشمیر سے ہے, پاکستانی زیر انتظام. جی
اچھا اچھا. جاوید خان, جاوید خان خیل اور جی ایم کمار جو ہے انہوں نے کمنٹ کیا تھا آپ کے اسکول بنانے پہ کہ تعلیم جو ہے ظلم کے خلاف سب سے بڑا جہاد ہے. میں ویسے اس سے اتفاق کرتی ہوں, اس سے بڑا, تعلیم سے بڑا کوئی جہاد نہیں ہوتا. آپ بہت ہی اچھا کام کر رہے ہیں. اچھا آپ کہاں مانچسٹر میں رہتے ہیں؟
جی ہاں میں مانچسٹر میں ہوں.
ہماری پروڈیوسر سعدیہ سعید ہیں, وہ کہہ رہی تھیں کہ مانچسٹر میں میری بھابھی بھائی رہتے ہیں, ناہید اور زبیر, ان کو سلام کہہ دیجیے گا. تو آپ کے لیے ڈھونڈنا تو مشکل ہے.
بہت اچھی بات ہوگی, تو پھر ہم گرائی ہو گئے.
آپ گرائی ہو گئے. اور میرا ایک دوست رہتا ہے وہاں پہ, اس کی عمر ہوگی کوئی 4 سال, سارنگ زیب اختر اس کا نام ہے, بہت پیارا بچہ ہے اور اتنا باتونی ہے. کبھی میں آپ کو اس کے بارے میں بتاؤں گی تو آپ اس کا انٹرویو چھاپیے گا, بہت ہی پیارا سا بچہ ہے. وہ یہاں امریکہ آیا تھا تو میرے سے ملاقات ہوئی تھی. سارنگ نام ہے اس کا. ٹھیک ہے, تو ہم اپنے بہت سے گرائی بھیج رہے ہیں. کیسی, تھوڑا سا بتائیے مانچسٹر کے بارے میں. بہت پاکستانی ہے وہاں پر, ہے نا؟
جی ہاں پاکستانی بہت ہیں یہاں پہ, میرپور کی یونیورسٹی کافی ہے اور فیصل آباد پاکستان سے کافی بندے.
اچھا تو آپ کی آج ہم نے تصویریں بہت سی ڈالی, سب سے زیادہ خوشی تو مجھے آپ کے والد اور والدہ کی تصویر جو ہے, آپ بیٹھے ہوئے ان کے ساتھ. تو حیات ہیں آپ کے والدین ابھی؟
جی الحمدللہ حیات ہیں, اللہ تعالیٰ ان کی عمر دراز کرے اور ان کا سایہ ہمارے سروں پر تا دیر رہے. انہی والدین کی وجہ سے آج میں یہاں تک پہنچا, ہم نے بہت جدوجہد کی ہے.
بالکل. تو کہاں ہیں والدین؟
سب سے بڑے بھائی جو ہیں وہ اسکول ٹیچر ہیں.
اچھا.
اور ان سے چھوٹے جو ہیں وہ برطانیہ آ گئے تھے, ان سے چھوٹے والد صاحب نے محنت کروا کے ان کو ایم بی اے کروایا, وہ بینک مینیجر ہیں اور سب سے چھوٹا میں ہوں.
تو آپ نام تو بتا دیں تاکہ وہ بھی خوش ہوں گے, ہمارے بھائی نے ہمارا نام لیا ریڈیو پر. آپ نام نہیں لیتے کسی کا؟
سب سے بڑے بھائی کا نام منور حسین ہے, ان سے چھوٹے جو ہیں وہ محمد انور ہیں.
اچھا.
اور ان سے چھوٹے کرامت حسین ہیں اور میں چھوٹا ہوں اسلامت حسین.
اور بہنیں کتنی ہیں آپ کی؟
جی میری دو بہنیں ہیں, ایک کا نام نسیم اختر ہے اور چھوٹی کا نام تسلیم اختر ہے. بڑی بہن یہیں پہ ہوتی ہیں اور چھوٹی جو ہے وہ ادھر گاؤں میں ان کی شادی ہوئی ہے.
تو سب بھمبر میں ہیں یہ سارے لوگ؟
جی ہاں بھمبر یہ ڈسٹرکٹ ہے ایک, پہلے یہ میرپور کے ساتھ ہوا کرتا تھا, اب الگ ڈسٹرکٹ بن گیا ہے تو بھمبر میں ہی ہے. باقی جو ہیں صرف میرے ایک بڑے بھائی یہاں پہ ہیں اور ایک میری بہن یہاں پہ ہوتی ہیں.
تو امی ابو آپ کے نہیں آئے یہاں پہ انگلینڈ؟
نہیں وہ وزٹ کے لیے تو 2-3 دفعہ آ چکے ہیں, لیکن ان کو یہاں کا موسم جو ہے وہ اچھا نہیں لگتا. وہ کہتے ہیں کہ یہاں کا موسم تمہارے لیے ٹھیک ہے, ہمارے لیے ٹھیک نہیں, یہاں پہ بہت ٹھنڈ ہوتی ہے.
اچھا تو چلیے سلامت, اب آپ نے مجھ سے یہ وعدہ کیا تھا کہ آپ مجھے بہت سی کہانیاں بھیجیں گے, اور آپ کے یہ
میرے پاس ہیں, بہت سے لوگ میرے جاننے والے ہیں یہاں پہ,
مگر اتنی اچھی کہانی ہونی چاہیے جیسے آپ کی کہانی ہے.
بالکل, میں انشاءاللہ پوری کوشش کروں گا کہ اچھی اچھی کہانیاں جو ہیں وہ وائس ہمارے کے لیے آپ کو
بھیجوں. آپ آڈیو ویڈیو جس طرح بھی بھجوا دیں نا, بہت اچھا رہے گا وہ. تو چلیے سلامت, آپ سے ملاقات ہوتی رہے گی اس پروگرام میں, اور مانچسٹر میں سب کو ہمارا سلام کہہ دیجیے گا. تو سامعین یہ سلامت حسین تھے مانچسٹر انگلینڈ سے, ہماری پروڈیوسر سعدیہ اسد تھیں, شہناز عزیز کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔